रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम अन्तर सम्वादमा यहाँहरू सबैलाई स्वागत छ। म नवराज लम्साल। मुलुक यतिखेर राजनीतिक दलहरूको अधिवेशनमय भएको छ र नेपाली कांग्रेसको प्रदेश स्तरको अधिवेशनबाट प्रदेश सभापति र पदाधिकारीहरूको चयनको श्रृंखला जारी छ, करिब अन्तिम चरणमा पुगेको छ। सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर सभापति हुनुभएको छ, कर्णाली प्रदेशमा ललित जोंगशाही, लुम्बिनी प्रदेशमा अमरसिंह पुन र प्रदेश एकमा उद्धव थापा, यसै गरी गण्डकीमा सुखराज शर्मा र बागमतीमा इन्द्र बानिया प्रदेश सभापति हुनुभएको छ र सँगसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्गदेन विजयी हुनुभएको छ। उहाँको विजयसँगै कमल थापाको पराजयको पनि व्यापक चर्चा छ। यसरी राजनीतिक दलहरूको अधिवेशनले एउटा राजनीतिक माहौल खडा गरेको छ। राजनीतिक दलहरूको निकटता जनतासँग त्यो महान निर्वाचन आम निर्वाचनले संकेत गर्ला, तर पार्टीभित्रको लोकप्रियताको कसीमा को कति अगाडि र कसरी छन् भन्ने कुराको यो मापन पनि हो। र यो अधिवेशन जारी भइरहेको बेलामा दलभित्र पनि आन्तरिक प्रतिस्पर्धा र आन्तरिक गतिविधिहरू सञ्चालन भइरहेका छन्, निर्वाचित भइरहेका छन् र यो निर्वाचनलाई एउटा स्वाभाविक प्रक्रियाको रूपमा लिएका छन्। जित्नेहरूले जितेका छन् र निर्वाचनमा पराजय भोग्नेहरूले पनि जित्नेलाई सहज रूपमा स्वीकारेको पाइएको छ। यसरी कांग्रेसको प्रदेश स्तरको अधिवेशन पहिलो पटक भएको हो र पहिलो यो अभ्यास हो। यो पनि एक प्रकारको उत्साहका साथ आम निर्वाचनकै झल्को दिने गरी यी सबै प्रक्रियाहरू अघि बढ़िरहेका छन्। यिनै सन्दर्भमा कुराकानी गर्नेछौं आज हामी र यसले पार्ने प्रभाव, यसले दिने सन्देश र यसले लोकतन्त्रलाई बलियो बनाउन निर्वाह गर्ने भूमिकाका विषयमा हामी चर्चा गर्छौं। यतिखेर हामीसँग अमरसिंह पुन टेलिफोन सम्पर्कमा हुनुहुन्छ, जो नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापति हुनुभएको छ। अमरसिंह पुनज्यू, हार्दिक स्वागत छ।
धन्यवाद नवराजी,
यहाँलाई हार्दिक बधाई छ।
धन्यवाद, धेरै धेरै धन्यवाद।
धेरैले भन्थे तत्कालीन अवस्थाको रोल्पा सम्झिए अनि रोल्पामा तपाईँले तपाईँको पार्टीको संगठन गरेको सम्झिए र तपाईँले प्रदेशको सभापति प्राप्त गरिरहँदा नेपालको सशस्त्र द्वन्दकालको झल्को पनि मान्छेहरूले सम्झिए, यद्यपि हामी अहिले खुकुलो परिस्थितिमा छौं, तपाईँलाई चाहिँ कस्तो लागिरहेछ?
मलाई के लागेको छ भने पहिलो कुरा त म चाहिँ यो संघीय गणतन्त्र, जुन नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँ घोषणा गरिसकेको छ, संविधान जारी गरिसकेपछि हाम्रो पार्टीको नेतृत्वमा संविधान जारी गरेको संघीयता कार्यान् सँगसँगै हामीले वास्तवमा सुशील कोइरालाको नेतृत्वमा हामीले संघीय गणतन्त्र घोषणा के अरे संविधान जारी गर्यौँ। त्यो संविधान जारी गरिसकेपछि हामी वास्तवमा त्यतिखेरै हाम्रो पार्टीको अधिवेशन 2072 जुन अधिवेशन भयो त्यस पश्चात हामीले तत्कालीन प्रदेश स्तरीय समिति बनाउनु पर्थ्यो, तर त्यो ढिलो भयो। पार्टीको नेतृत्वले विभिन्न कारणले होला, विभिन्न खालको व्यवस्थापन उहाँहरूको कुनै सोच अथवा केही कारणले होला, तर बेलामा त्यो चाहिँ प्रदेश हामी जुन खालको चाहिँ हाम्रो संविधान थियो, संविधान अनुसार हामीले जुन संहिताको तहगत जुन खालको चाहिँ समिति बनाउनु पर्ने, अरू तहको बनाउँदै गर्दा पनि प्रदेश स्तरीय समिति चाहिँ बनाएको थिएन। त्यस कारण प्रदेश स्तरीय समिति अहिले जुन नेपाली कांग्रेसको 14 महाधिवेशनको ढिला गरी भइरहेको अधिवेशनमा पनि वास्तवमा नेपाली कांग्रेसका आम साथीभाइहरू एकदम उत्साहका साथ संघीयताको कार्यान्वयन गर्नलाई, संघीयताको मर्म भावना अनुसार देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको भावना अनुसार समाजवादी समावेशी सबै सेक्टरलाई उ गर्ने गरी त्यसरी मान्छे सबै कुरा चाहिँ औ गरेर अहिले अधिवेशन उत्साहपूर्वक सहभागी बन्नुभयो। सबै साथीहरू जस्तै यो लुम्बिनी प्रदेशमा 1670 जनाको सहभागी प्रतिनिधित्व थियो। 1670 जना चाहिँ सहभागी चाहिँ मित्रहरू थुप्रै काङ्ग्रेस जन 5000 काङ्ग्रेसहरू सहभागी भएर हर्ष उत्साह साथ एक खालको लुम्बिनी, अघि तपाईँले भन्नुभयो म रोल्पाबाट प्रतिनिधित्व गर्दै गर्दा रोल्पा सशस्त्र 10 वर्ष अब द्वन्द्वकालीन अवस्थामा 121 भन्दा बढी मेरा चाहिँ नेताहरू चाहिँ गुमाउनु पर्यो, नेताहरूले ज्यान दिनु पर्यो, काङ्ग्रेस भएकै कारणले गर्दा काटिनु पर्यो, घिरिनु पर्यो उहाँहरूलाई। आज चाहिँ उहाँहरूलाई हार्दिक श्रद्धा सुमन अब श्रद्धा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। आज उहाँहरूकै दिएन भनौँ, उहाँहरूले जे दुःख कष्टको साथ खुन पसिना बगाएर रोल्पा काङ्ग्रेस बनाउनु भएको थियो, त्यसको चाहिँ फल आज मलाई नेपाली काङ्ग्रेसको लुम्बिनी प्रदेशको पहिलो अधिवेशनबाट संस्थापक सभापति बनाउनु, यस्तो गरिमामा उसमा के अरे मलाई चाहिँ लुम्बिनी प्रदेशका साथीहरूले सबैले एकदम लुम्बिनी प्रदेशका नेता सम्पूर्ण महाधिवेश प्रतिनिधि सम्पूर्ण जिल्ला सभापति प्रदेश प्रतिनिधि सभा क्षेत्रीय सभापति प्रदेश सभा सभापति प्रदेश सभाका महाधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशन प्रतिनिधि महासमिति साथीहरू नेताहरूले मलाई यहाँनिर यो लुम्बिनी प्रदेशको चाहिँ जिम्मा सभापतिको जिम्मेवारी र सङ्गठनमा मिहिनेत गर्ने जुन काङ्ग्रेस आज वास्तव सुस्त गतिमा चल्ने नसक्ने अवस्था छ, अब काङ्ग्रेस हिँडेर मात्र पुग्दैन, अब कुदेर सङ्गठन गर्नुपर्छ भनेर त्यसरी चाहिँ जुन रूपमा मलाई जिम्मेवारी दिनुभएको छ, त्यसकारणले मैले यो मैले जुन अभिभारा साथीहरूले जुन अभिभारा नेताहरूले मलाई दिनुभएको थियो त्यो अभिभारा मैले 26 निर्वाचन क्षेत्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र 52 प्रदेश सभा निर्वाचन क्षेत्र यहाँबाट स्थानीय तह सारा साथीहरूसँग जिल्लासँग समन्वय गरेर सबै कुरा सङ्गठनलाई कसरी मजबुत बनाउन सकिन्छ, अब काङ्ग्रेसलाई स्थानीय तहमा कसरी चुनाव जिताउने, प्रतिनिधि सभा प्रदेश सभामा कसरी चुनाव जिताउने, होइन हाम्रो होइन राम्रो चाहिँ कसरी बनाउने, कसरी राम्रो मान्छेहरूलाई सङ्गठनमा के अरे गोलबद्ध बनाएर अगाडि बढ्ने खालको मेरो उद्देश्य हुनेछ र पार्टी एउटा लुम्बिनी प्रदेशको सभापति जित्ने गर्दा मैले एउटा टिम बनाएँ होला साथीहरूलाई चाहिँ म्यानेज गर्नलाई म आफै जित्नलाई एक सारा टिम बनाएर मैले त्यसरी जितेँ त्यस कारण अब टिमभन्दा पनि काङ्ग्रेस बनाएर सबैलाई काङ्ग्रेस बनाएर सबै साथीहरूलाई गोलबद्ध बनाएर म यो लुम्बिनी प्रदेश काङ्ग्रेस मजबुत बनाउँदै नेपाल के अरे नेपाल सिङ्गो नेपालका नेपाली हाम्रो 3 करोड जनताका केन्द्रबिन्दुमा राख्ने गरी नेपाली काङ्ग्रेसलाई लुम्बिनी प्रदेशको चाहिँ केन्द्रबिन्दु राख्ने गरी नेपाली काङ्ग्रेसको सङ्गठन लुम्बिनी प्रदेशको समृद्धि लुम्बिनी प्रदेशका युवाहरूको व्यवस्थापन गर्दै एकदम पाका नेताहरूलाई पनि सर्वसम्मान त्यही रूपमा चाहिँ उहाँहरूको सम्मानका साथ उहाँहरूलाई नेतृत्वमा साथ दिँदै र उहाँहरूको चाहिँ सर सल्लाह अनुसार म चाहिँ लुम्बिनी प्रदेश सङ्गठनलाई मजबुत बनाउने र त्यही खालको चाहिँ प्रहरण गर्न चाहन्छु र तपाईँले जुन रूपमा मलाई यो रेडियो मार्फत यहाँ मलाई केही शब्द केही भनाइ राख्न दिनुभयो यसका लागि पनि र मलाई यो निर्वाचित गर्ने सम्पूर्ण साथीहरूलाई सम्पूर्ण चाहिँ महाधिवेशन प्रतिनिधि साथीहरू नेतागण या मलाई शुभेच्छा राख्ने साथीहरू अरू सम्पूर्णलाई लुम्बिनी प्रदेश भन्दा बाहिरका सबैले जुन खालको मलाई माया ममता शुभेच्छा राखेर जुन रूपमा मलाई लुम्बिनी प्रदेश सभापति बनाउनु उहाँहरूलाई धेरै धेरै धन्यवाद धेरै धेरै एकदम आभारी छु र तपाईँहरूले दिएको मत तपाईँहरूले दिएको जिम्मेवारी कतै तलमाथि हुने दिन छैन, मैले पार्टीलाई केन्द्रबिन्दु यो पहिलो कुरा त लुम्बिनी प्रदेशका जनतालाई केन्द्रबिन्दु राख्नेछु पार्टीलाई केन्द्रबिन्दु राखेर म चाहिँ काम गर्नेछु भन्ने
सभापतिजी अघि भन्नुभयो नि रोल्पामा सशस्त्र द्वन्द्वकालमा काङ्ग्रेस भएकै कारण 121 जनाले ज्यान गुमाउनु परेको ठाउँबाट प्रतिनिधित्व गरेको सन्दर्भ ठक्क उठाउनु भयो। एउटा अन्तर्राष्ट्रिय भनाइ छ नि, क्षमा गर तर नबिर्स, क्षमा चाहिँ गर तर नबिर्स भन्ने एउटा अन्तर्राष्ट्रिय भनाइ पनि छ। अब तपाईँ त्यो 121 परिवार जसले आफन्त काङ्ग्रेस भएको कारणले गुमायो भनेर तपाईँले भन्नुभएको छ, त्यहाँबाट उठ्नु छ र यहाँ अरू गठबन्धनका कुरा पनि धेरै छन्, अब तपाईँको त्यहाँ समन्वयकारी भूमिका कसरी अघि बढ्छ? यो अलि जटिल पनि होला नि, होइन?
मैले सबैसँग सबै अरू राजनीतिक दलसँग पनि मैले समन्वयकारी भूमिका खेल्ने र मेरा पार्टीका साथीहरूलाई सङ्गठनमा कसरी व्यवस्थापन गर्ने समन्वयकारी भूमिका एक आपसमा मेलमिलापको भावना होइन नहुने त कुरै भएन। समन्वयकारी भूमिका सबै अरू दलसँग जुन लुम्बिनी प्रदेशका अरू दलसँग मैले गर्नुपर्ने त्यो समन्वयकारी भूमिका र जिल्ला तलको जिल्लाको सङ्गठनका कुरा र केन्द्रसँग चाहिँ पुर्याउने र मैले यो मेरुदण्डको काम गर्नेछु र मैले त्यो पुलको काम गरेर जिल्लामा भएका समस्या जिल्लाबाट केन्द्रसम्म केन्द्रका कार्यान्वयन केन्द्रबाट भएका निर्देशन गाउँ बस्तीसम्म जिल्लासम्म मैले पुर्याएर सङ्गठनलाई मजबुतै गराउने मेरो अभिभावक हो। त्यसकारण मैले गर्नुपर्ने काम तपाईँले भने जस्तै बिर्सिने अथवा चाहिँ मैले गर्छु भन्ने नगर्ने भन्ने कुरा होइन। म जुन जगमा आज यो मलाई जिम्मेवारी मिलेको छ वास्तवमा नेपाली काङ्ग्रेसका ठुला सङ्घर्ष गरेका, खुन पसिना बगाएका, होइन आहुति दिएका, त्यो सपना के खुन पसिना बगाएका नेताहरूको चाहिँ यो एक खालको एकदलले मैले लुम्बिनी प्रदेश सभापति बन्न पाएको छु। त्यसकारण उहाँहरूलाई मैले कुनै खालको चाहिँ आँच आउने गरी, कुनै खालको समस्या आउने गरी, अथवा यो सङ्गठनलाई नेपाली काङ्ग्रेसलाई कतै पनि आँच आउने गरी, नेपाली काङ्ग्रेसलाई एकदम उच्च मनोबलका साथ सङ्गठन मजबुत गर्ने गरी मैले लुम्बिनी प्रदेशको सङ्गठन को चाहिँ कर्ता हैसियतले मलाई 4 वर्ष कार्यकाल दिएको छ। 4 वर्षभित्र मैले लुम्बिनी प्रदेशका युवाहरूलाई कसरी व्यवस्थापन गर्ने, लुम्बिनी प्रदेशका पर्यटन विकास कसरी गर्ने, लुम्बिनी प्रदेशको के अरे अन्य विकास भौतिक पूर्वाधारदेखि लिएर सबै कुरा के गर्ने, युवाहरूको रोजगारी व्यवस्थापन कसरी गर्ने, अनि नेतृत्वमा कसरी समानुपाती समावेशी सिद्धान्तमा भूगोल र चाहिँ के व्यक्ति भूगोलकोलाई पनि प्रतिनिधित्व हुने गरी त्यसरी कसरी व्यवस्थापन गर्ने, नेतृत्वमा जाँदै गर्दा काङ्ग्रेसका आजसम्म हुने गरेका धेरै जसो काङ्ग्रेस मात्रै सबै नेतृत्वमा आफ्ना आसे पासे मात्रै अगाडि बढाउने कुन चलन छ त्यसलाई पनि तोडेर, जसले यो पार्टीलाई ठुलो योगदान गरेको छ, जसले यो पार्टीमा जसले गर्दा यो पार्टीको शिर उच्च र सङ्गठनलाई मजबुत दुनियाँलाई देखाउनलाई पनि मजबुत हुन सक्छ, त्यस्ता व्यक्तिलाई पहिचान गरेर सही व्यवस्थापन गर्दै अगाडि जाने मेरो चाहिँ उद्देश्य हुनेछ।
यहाँले पटक पटक भन्नुभएको छ युवाहरूको व्यवस्थापन, पर्यटनको विकास अनि भौतिक पूर्वाधारहरूको विकास भन्नुभएको छ। त्यो युवाहरूको व्यवस्थापन, रोजगारीमा वृद्धि जस्ता कुराहरू जटिल छन्, त्यो युवाहरूको व्यवस्थापनलाई चाहिँ कसरी सोच्नु भएको छ?
यस्तो छ, युवाहरूको जटिलता छन् र यहीँभित्र हामीले जहाँ जटिलता छन् त्यहाँ चाहिँ त्यहाँ उपाय पनि छन्। त्यसकारण युवाहरूलाई कसरी हामी व्यवस्थापन गर्न सकिन्छ, यहाँ औद्योगिक विभिन्न खालको औद्योगिक कुरा, कृषिका कुरा हुन्, हाम्रा विभिन्न खालका खानी अझ जडीबुटी विभिन्न खालका पर्यटकीय विकास गरेर लुम्बिनीको एउटा खालको चाहिँ के अरे गौतम बुद्ध जन्मेको लुम्बिनी यहाँ हामीसँग छ, र चाहिँ हामी यहाँ अलि माथि जाने भने पाल्पा रानी मल छ, उता अलि माथि जाने भने गुल्मीमा विभिन्न कुछ छन्, उता जाने के अरे उसमा अर्खाजीमा जाने भने के अरे हाम्रो त्यही खालको चाहिँ सौन्दर्य छ, होइन विभिन्न खालका चाहिँ, त्यसै अलि माथि जाने प्युठान रोल्पाको सिमानामा स्वर्गद्वारी महाप्रभु हुनुहुन्छ, त्योभन्दा माथि जाने भने जलजला सिस्ने हिमाल देखिन्छ, सारा सबै कुरा यहाँका सारा पर्यटक विकास गर्ने, यता पश्चिमतिर बर्दिया जाने किसे सार छ, बाँकेमा जाने भने के अरे ऊ छ बागेश्वरी मन्दिर लगायत, दाङमा जाने भने सारा सबै कुरा यी खालका पर्यटकलाई पहिचान गरेर यहाँका युवाहरूलाई त्यो खालको चाहिँ काम गुरिल्ला ट्रेक, यो रोल्पादेखि रुगुम जाने गुरिल्ला ट्रेकिङ मार्ग बनाएर त्यसरी पनि व्यवस्थापन गर्ने धेरै कुरालाई यहाँ केही गर्न सकिन्छ। धेरै युवाहरूलाई यहाँको उत्पादनसँग जोडेर यहाँका उत्पादनलाई खेती किसान बन्जर छन् आज, ती खेती किसानलाई कसरी किसान के अरे खेती योग्य बनाउने र कसरी युवालाई त्यतातिर आकर्षण गर्ने, र नेपाल सरकारले जुन किसानलाई अनुदान दिने भनेर चाहिँ जुन खालको चाहिँ अनुदान बाहर छ, वास्तविक किसानले अनुदान नपाउने र कागजका घोडा कुदाउने, कागजका पाना कुदाउने किसानलाई जुन रूपमा अनुदान दिइन्छ त्यसलाई पनि निरुत्साहित गरेर, त्यसलाई पनि सही जो किसान सही किसान हो जसले पाउनुपर्छ त्यसलाई दिलाउने गरी त्यस्तो खालको कार्ययोजना लुम्बिनी प्रदेशको काङ्ग्रेसले गर्ने।
यी सबै कामका लागि प्रदेश सरकारसँग यहाँको समन्वय पनि हुनु पर्ला। प्रदेश सरकारमा गठबन्धनको सरकार छ, यहाँहरू पनि सम्मिलित हुनुहुन्छ। अब गठबन्धन सरकारसँग लुम्बिनी प्रदेशको सरकार र पार्टीको बीचको सम्बन्ध चाहिँ कसरी अगाडि बढाउनुहुन्छ? तपाईँका पार्टीका नेताहरू पनि मन्त्री हुनुहुन्छ, लुम्बिनीमा सहभागिता जनाइरहनु भएको छ, संघीय सरकारबाट ल्याउने चिज पनि होला, स्थानीय सरकारले गर्ने कुरा नि होला, मूलत त्यो प्रदेश सरकारसँगको तपाईँको समन्वय र ती दलहरूसँगको सहकार्य कसरी अघि बढ्छ? अब
लुम्बिनी प्रदेश मैले अघि नै भने लुम्बिनी प्रदेशको सरकारसँग र लुम्बिनी प्रदेश अन्तर्गतका पालिका स्तरीय सरकारसँग, लुम्बिनी प्रदेशको मात्रै नभएर केन्द्रीय सरकारसँग पनि हामीले समन्वयकारी भूमिका गर्छौँ, र हामीले यहाँको आवश्यकता अनुसार हामीले पहिचान गरेर कहाँ के गर्दा हुन्छ त सरकारलाई पनि साथ दिने, सरकारलाई पनि सफल गराउने, हामीले मात्रै हामीले गर्ने भनेको हामीले चाहिँ सरकारले मात्रै गर्ने भन्ने कुरा सहभागिता अरू दललाई पनि सहभागी बनाउनु पर्यो नि. कसका प्लान के छ, के गर्दा ठिक हुन्छ त, के गर्दा हामी आत्मनिर्भर हुन सक्छौँ, के गर्दा युवाहरूलाई रोजगारीको दिलाउन सक्छौँ, के गर्दा हाम्रो जो लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन सक्छौँ, के गर्दा यहाँ चाहिँ भौतिक शिक्षा स्वास्थ्यलाई सबै कुरालाई केन्द्रबिन्दु राखेर हामीले काम गर्न सक्छौँ भन्ने त प्लानको साथ गर्ने कुरामा लुम्बिनी प्रदेशको सरकारसँग पनि समन्वय समन्वयकारी भूमिका खेल्ने र पालिका नगरपालिका पालिकाका स्थानीय सरकारसँग पनि त्यही खालको समन्वयकारी भूमिका खेल्ने र लुम्बिनी प्रदेशको चाहिँ पार्टीले त्यो खालको सबैसँग एक के अरे सहकार्य गर्दै सबैसँग चाहिँ आपसी सद्भाव छलफल गर्दै अगाडि बढ्ने खालको योजना बनाउँछ.
अब अलिकति समय बाँकी छ, मसँग अलिकति सैद्धान्तिक कुरा गरौँ सभापतिज्यू. जस्तो अब काँग्रेसको सिद्धान्तमाथि विचारमाथि पनि घनीभूत छलफल र बहस हुनुपर्नेछ, नीतिगत रूपमा नि बहस हुनुपर्नेछ, र काँग्रेसको अहिलेको जटिल समस्या समाधान गर्ने काँग्रेसको दृष्टिकोण के हो भन्ने विषयमा महाधिवेशनमा चर्चा हुनुपर्छ भनेर विज्ञ विद्वानहरूले धेरै ठाउँमा टिप्पणी गरेका छन्, धेरैजना काँग्रेसका शुभेच्छुकहरूले नि भनेका छन्. अब तपाईँहरू छिट्टै केन्द्रीय महाधिवेशनको तयारीमा हुनुहुन्छ, कस्तो देख्नुहुन्छ त्यहाँ बहस छलफल कस्तो होला, कसरी प्रस्तुत हुनुहुन्छ तपाईँहरू? अब
अहिले चाहिँ मलाई लागेको वास्तवमा चाहिँ नेपाली काङ्ग्रेसको नीति नेपाली काङ्ग्रेसको नेतृत्व मात्रै चाहिँ होइन, यहाँले भने जस्तो हाम्रो नेपाली काङ्ग्रेसको अब नीति पनि नीतिका बारे पनि छलफल गर्नु आवश्यक छ. नेपाली काङ्ग्रेसले नेपाली 3 करोड जनतालाई केन्द्रबिन्दु राखेर नेपाललाई केन्द्रबिन्दु राखेर हामीले के प्लान गर्ने, हिजोको परिस्थिति आजसम्म आउँदा हामीले के गर्यौँ र के गर्दा किन हामीमा कहीँ अलि शिथिलता आयो त, किन जनता हामीसँग आकर्षित हुन सकेन, किन चाहिँ हामीले चाहिँ त्यो काम हामी एक खालको चाहिँ अब काङ्ग्रेसलाई एकदम चलायमान बनाउन सकेनौँ. त्यस कारण पनि हामीले अहिले सोच्नुपर्ने हो. तर चाहिँ हाम्रो पार्टीले अहिले केन्द्रीय समितिले विशेष गरी आदरणीय सभापति शेरबहादुर देवबाजीले उहाँले के गर्नुभएको छ भने अहिले वास्तव विधान के अरे यो छलफल नै नगराउने, उद्घाटन गराउने, खालि सिधा निर्वाचन गराउने अनि निर्वाचित हुने अनि त्यसपछि पछि यो राजनीति विभिन्न खालको छलफल हिजै के अरे यो आर्थिक प्रतिवेदन राजनीतिक प्रतिवेदन यी सबै कुरा नीति उसको बारेमा छुट्टै 6 महिनाभित्र अथवा कति दिन कहिले छुट्टै चाहिँ सम्मेलन गर्ने छुट्टै महाधिवेशन त्यो ऊ गरेर पास गर्ने छलफल गर्ने भन्ने खालका चाहिँ एजेन्डा आएका छन्। अरू बेला हामीले 14 महाधिवेशनसम्म आउँदा हामीले अरू बेला के गर्थ्यौँ भने हामी उद्घाटन सभाहरू हुन्थ्यो, त्यसपछि बन्द सत्र हुन्थ्यो, हाम्रा राजनीति विचारहरू छलफल हुन्थे र पार्टीले त्यो खालको चाहिँ प्रतिवेदन पेश गर्थ्यो, राजनीति प्रतिवेदन पेश गर्थ्यो, आर्थिक प्रतिवेदन पेश गर्थ्यो, सबै कुरा त्यसरी हामी त्यो प्रतिवेदन पार्टीले पेश गरेको महामन्त्रीले उपसभापतिले कोषाध्यक्षले पेश गरेका प्रतिवेदनमा हामी छलफल गर्थ्यौँ. तिनीमा हामीले चाहिँ विभिन्न खालको यो चाहिँ यो सच्याउनु पर्यो अथवा यसरी जानु पर्यो भनेर हामी छलफलबाट निष्कर्ष पुग्थ्यौँ र त्यो कुरा चाहिँ अहिले चाहिँ नगर्ने भन्ने खालको चाहिँ हामीलाई सन्देश छ. गर्ने नगर्ने भन्ने कुरा केन्द्रीय समितिले त्यो निर्णय गर्यो भनेर त्यो हामीलाई सन्देश छ. त्यसकारण यो अहिले पार्टीले वास्तवमा नेतृत्व मात्रै चयन गरेर हामी कतै जाँदैनौँ. नेतृत्व त जो पनि हुनसक्छ जे पनि हुनसक्छ, तर पार्टीले लिने दिशा, पार्टीले लिने नीति र पार्टीले लिने राजनीतिक विषयवस्तु होइन जनता बिचमा जानुपर्ने कुराहरू र जनतालाई केन्द्रबिन्दु राखेर हामीले के गर्नुपर्छ त अब शासन सत्तालाई केन्द्रबिन्दु आफूलाई स्वार्थ भन्दा पनि अब जनता बिचमा नेपाली 3 करोड जनता बिचमा हामीले के गर्दा आजको दिनमा काङ्ग्रेसलाई साँच्चै हिँडेर मात्रै होइन अब कुदेर हामी संगठन मजबुत गराउन सक्छौँ, जनता बिचमा कुदेर जाँदा पनि जनताले पत्याउन सक्छ भन्ने खालको भावना त्यो रूपमा चाहिँ हामीले छलफल गर्नु जरुरी छ. त्यसकारण पार्टीका नेतालाई यो छिटोभन्दा छिटो यस्ता खालका कार्यक्रम हामीलाई पहिला त अरू बेला त अधिवेशन बेला र सल्लाह सुझाव राजनीतिक विषयवस्तु राजनीतिक विषयमा सबै कुरा सल्लाह सुझाव के हो भनेर पार्टीलाई जिल्ला पार्टीलाई चिठी दिने र त्यही किसिमको सल्लाह सुझाव मागिन्थ्यो. हामीले जिल्ला कार्यसँग मिटिङ गरेर हामीले सल्लाह सुझाव पठाउँथ्यौँ. कति कुरा चाहिँ हामीलाई चाहे थियो होला, कति अजाय थियो होला, भाषा मिलेनन् होला, तर 75 त्यतिखेरको तत्कालीन 75 जिल्लाबाट गएका सल्लाह सुझावलाई मध्यनजर गरेर त्यतिखेर राजनीति प्रतिवेदन बन्थे त्यही मध्ये नजर गरेर छलफल त्यो विभिन्न खालका छलफलमा भाग लिन्थ्यो, अहिले त्यो पनि नगर्ने विधान यो वास्तवमा चाहिँ केन्द्रीय समितिले विधि र विधानलाई पनि नमानेर अहिले वास्तवमा काङ्ग्रेसलाई अब कतातिर लान खोजेको, खालि काङ्ग्रेस कब्जा गरौँ भन्ने भावना जुन नेतृत्वमा छ, काङ्ग्रेस कब्जा गरेर मात्रै केही हुँदैन, काङ्ग्रेसको नेतृत्व मात्रै कब्जा गरेर हुँदैन, अब काङ्ग्रेस कसरी राम्रो बनाउने त्यो भित्र काङ्ग्रेसभित्र नेता हुँला नहुँला त्यो अर्को पाटो हो, हामी को हुने भन्ने कुरा अर्को पाटो हो, भोलि समयले को नेता को कोटका कुन ठाउँमा जान्छ त्यो अर्को कुरा, तर अब हामीले काङ्ग्रेसलाई तीन करोड जनतासँग कसरी जोड्ने त, हामीले तीन करोड जनतासँग हामीले काङ्ग्रेसलाई जोड्न सकेनौँ र हामीले त्यो खालको नीति लिएनौँ, हामीले चाहिँ सारा सबै कुरा दलित अब आदिवासी जनजाति पिछडा होइन वर्ग भूगोल सारा सबैलाई व्यवस्थापन गर्न सकेनौँ भनेपछि अब काङ्ग्रेस कहाँ जान्छ, अहिलेसम्म हामीले जुन नेतृत्वले गर्नु भएको छ एक ठाउँ खत्यो भने कुनै लाभदायक पद अथवा समानुपातिक केही पाइयो भने एक ठाउँ चाहिँ एकै जिल्लामा एउटै टोलमा तिन चारजनालाई मान्ने सदस्य बनाउने त्यहीँबाट एकजना आएका सदस्य बनाउने त्यहीँबाट अरू लाभदायक पद दिने राजदूत बनाउने दुनियाँ गर्ने अरूले चाहिँ के गर्ने उहाँहरूको पछि खालि झोला मात्रै बोक्ने, त्यस कारण सबै कुरालाई जात जातिलाई पहिचान गरेर सबैलाई कहाँ पछाडि परेको छ कहाँ कसलाई दिँदा सङ्गठन मजबुत हुन्छ कसलाई दिँदा वास्तवमा देशलाई
समानुपातिक वितरण र क्षमताको कदर हुन्छ सभापति
क्षमता र भूगोलको पनि कदर गर्नु
हुन्छ। पार्समा मेरो धुन बजिसक्यो, मेरो समय सकियो, अब सूचना विज्ञापनहरू बजाउनु पर्नेछ। सभापति अमरसिंह पुन्ज्यो रे नेपाललाई समय दिनुभयो, संवाद गर्न पाइयो, यहाँलाई फेरि एकपल्ट बधाईको साथ हार्दिक धन्यवाद।
धेरै धेरै धन्यवाद यहाँलाई जुन रूपमा चाहिँ मलाई चाहिँ बधाई पनि दिनुभयो र यो मौका दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद। धन्यवाद रेडियो नेपाल तपाईँ परिवार सबैलाई
धेरै धेरै धन्यवाद। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनसँग हामी संवाद गर्दै थियौं। यही संवादका साथ आज कार्यक्रम अन्तर संवाद यही सकिन्छ। सहकर्मी सुरेन्द्र पौडेलका साथ नवराज लम्साललाई विदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।